इतवार 17 सितंबर के सैरबीन के साथ मैं हूं जावेद सुमरू। सुनने वालों को सलाम पहुंचे। लाहौर की निशस्त एनए 120 पर जिमनी इंतखाबात में पोलिंग के बाद वोटों की गिनती जारी है। पीएमएलएन की उम्मीदवार कुलसूम नवाज और पीटीआई की उम्मीदवार डॉक्टर यास्मीन राशिद के दरमियान कांटे का मुकाबला जारी है, लेकिन ऊंट किस करवट बैठेगा? तफसील आलमी खबरों के बाद।
यह बीबीसी उर्दू सर्विस है, अब्दुल्ला फारूकी से खबरें सुनिए। पाकिस्तान के साबिक वजीर आजम मियां नवाज शरीफ के नाहल होने के बाद शहर लाहौर की कौमी असम्बली के हलका 120 में आज ज़मनी इंतखाबात के लिए वोटिंग हुई। वहां पोलिंग का अमल ख़त्म और गिनती जारी है, जबकि मकामी ज़राए बलाग गैर हतमी और गैर सरकारी नतायज नशर कर रहे हैं। ताज़ा तरीन सूरत हाल के लिए लाहौर से नामा निगार हिना सईद।
कौमी असम्बली की नशिस्त एनए 120 में 5 बजते ही वोटिंग का अमल रोक दिया गया। जो लोग पोलिंग स्टेशंस के अंदर मौजूद थे सिर्फ उनको वोट डालने का इख्तियार दिया गया। बाहर जो लोग खड़े थे उन्हें वापस वोट डाले बगैर लौटा दिया गया। जहां तक वोटों की गिनती की बात है, रिटर्निंग अफसरान इस वक्त मुतअद्दिद पोलिंग स्टेशन में वोटों की गिनती कर चुके हैं और गैर हतमी गैर सरकारी नतायज जो है वो मुरतब किए जा रहे हैं। अब से कुछ ही देर में इलेक्शन कमीशन ऑफ पाकिस्तान बाज़ाब्ता ऐलान करेगा कि कौन सी पार्टी ने कितने वोट हासिल किए हैं।
रूस की वजारत दिफा ने उन दावों को मुस्तरद किया है जिनमें कहा जा रहा था कि गुज़िश्ता रोज़ रूस ने शाम में अमरीकी हिमायत याफ्ता जंगजुओं को निशाना बनाया है। रूसी वजारत दिफा का कहना है कि उसकी फोर्सेज सिर्फ शिद्दत पसंद दौलत इस्लामिया के जंगजुओं को ही निशाना बनाती हैं और इसके बारे में अमरीकी हुकाम को वक्त से खासा पहले मालूमात फराहम कर दी जाती है। रूसी वजारत दिफा ने यह वजाहत उस इल्ज़ाम के जवाब में दी है जिसमें कहा जा रहा था कि कुर्द और अरब इत्तेहाद के ग्रुप पर रूसी तैयारों ने मशरकी सूबे दीर अल ज़ूर में हमला किया जिसमें ग्रुप के 6 जंगजू जख्मी हो गए। उधर फलस्तीनी ग्रुप हमास ने ऐलान किया है कि वो गजा में अपनी इंतजामिया को तहलील करने के लिए तैयार है ताकि सदर महमूद अब्बास की फतह मूवमेंट के साथ जारी तवील तनाज़े को ख़त्म किया जा सके। सबा नाज।
मिस्री हुक्काम के साथ काहिरा में होने वाली मुलाकात के बाद हमास का कहना है कि वो इलेक्शंस कराएंगे और मज़ाकरात में हिस्सा लेंगे। अलफतह के सीनियर रहनुमा ने बीबीसी को बताया है कि उम्मीद की जानिब ये पहला अहम कदम है। हमास का ये फैसला बढ़ते हुए मुआशी और सियासी दबाव का नतीजा कहा जा रहा है। अलफतह और हमास के दरमियान सन 2007 से अब तक कई बार मफाहमत की कोशिशें की जा चुकी हैं। 2007 में हमास ने इलेक्शंस में फतह और बज़ोर कुव्वत गजा का कंट्रोल हासिल कर लिया था।
अक्वामे मुत्तहिदा के सेक्रेटरी जनरल ने कहा है कि म्यांमार की रहनुमा आंग सान सूची के लिए फौजी कार्रवाई को रोकने का एक आखिरी मौका है जिसके नतीजे में लाखों रोहिंग्या मुस्लिम मुल्क छोड़ने पर मजबूर हुए थे। तफसील के साथ नाज़िश जफर।
अक्वामे मुत्तहिदा के सेक्रेटरी जनरल एंटोनियो गुतेरेस ने बीबीसी को बताया कि अगर आंग सान सूची ने फौरी अमल नहीं किया तो यह सानहा खौफनाक रुख इख्तियार कर लेगा। म्यांमार का कहना है कि वो गुज़िश्ता माह होने वाले जंगजुओं के हमले का जवाब दे रहा है और वो शहरियों के निशाना बनाए जाने से मुनकर है। अक्वामे मुत्तहिदा के सरबराह ने कहा कि आंग सान सूची के लिए मंगल को कौम से अपने खिताब के दौरान इस हमले को रोकने का आखिरी मौका है। उन्होंने कहा कि अगर वो इन हालात का रुख नहीं मोड़ती तो सानहा बहुत भयानक हो जाएगा और बदकिस्मती से मुस्तकबिल में उसके बदलने का इम्कान नजर नहीं आता।
इंडियन वजीर आजम नरेंद्र मोदी ने मुल्क के सबसे बड़े डैम का इफ्तिताह कर दिया है। इस डैम का तामीराती काम 50 साल से ज्यादा अरसे तक जारी रहा। नरेंद्र मोदी ने अपने आबाई रियासत गुजरात में तामीर किए जाने वाले सरदार सरोवर डैम को इंजीनियरिंग का मौजा करार दिया। इस डैम से हजारों गाँव और देहातों को पानी फराहम किया जाएगा और कई रियासतों को बिजली फराहम की जाएगी। जनूब मशरक़ी अफगानिस्तान के हुकाम का कहना है कि शहर खोस्त के मकामी बाजार में होने वाले बम धमाके से कम अज़ कम 4 अफराद हलाक और 1 दर्जन से ज़्यादा ज़ख्मी हो गए हैं। ख्याल जाहिर किया जा रहा है कि हलाक होने वाले तमाम अफराद आम शहरी हैं। और चीन के हुकाम ने 9 अफराद को दरियाए अंताज के करीब 35,000 टन जहरीला मवाद दफन करने के इल्ज़ाम में गिरफ्तार कर लिया है। मुलजमान सूबा जियांसू में फजले को ठिकाने लगाने वाले एक इदारे में काम करते थे। और बरतानवी हुकूमत ने कौमी सतह पर दहशत गर्दी के ख़तरे को इंतहाई से कम करके शदीद कर दिया है। यह फैसला जुमे को लंदन की जेर ज़मीन ट्रेन में बम हमले के बाद किया गया है। हुमैरा कंवल।
لندن میں جمعے کو پارسنز گرین اسٹیشن پر ٹیوب ٹرین میں ہونے والے دھماکے کے شبے میں پولیس نے ایک اور شخص کو بھی حراست میں لیا ہے. حکام کے مطابق 21 سالہ شخص کو لندن کے مغربی علاقے ہانسلو سے ہفتے کی شب گرفتار کیا گیا. اس سے قبل ایک 18 سالہ نوجوان کو اسی واقعے میں ملوث ہونے کے شبے میں حراست میں لیا جا چکا ہے. سیکرٹری برائے امور داخلہ امبر روڈ نے بی بی سی کو بتایا کہ دوسری گرفتاری سے یہ ظاہر ہوتا ہے کہ تخریب کاری کے اس واقعے میں صرف ایک شخص ملوث نہیں تھا, لیکن انہوں نے ساتھ ہی یہ بھی کہا کہ ابھی تک ایسے کوئی شواہد نہیں ملے جن سے یہ ظاہر ہو کہ شدت پسند تنظیم دولت اسلامیہ اس میں ملوث ہے.
یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے ہیں.
اکتوبر تک آپ ہماری ریڈیو نشریات میڈیم ویو میں 1413 کلو ہرٹز پر اور شارٹ ویو میں 41 میٹر بینڈ پر 7485 کلو ہرٹز, 31 میٹر بینڈ پر 9445 کلو ہرٹز اور 25 میٹر بینڈ پر 9410 اور 11910 کلو ہرٹز پر سن سکیں گے.
سربینا بی بی سی اردو نشریات میں سن رہے ہیں. اقوام متحدہ کے سیکرٹری جنرل نے میانمار کی رہنما آنگ سان سوچی کو خبردار کیا ہے کہ ان کے پاس روہنگیا مسلمانوں کے خلاف فوجی کارروائی روکنے کا آخری موقع ہے. اس خبر کی تفصیل پروگرام میں ذرا دیر میں سنیے گا, لیکن پہلے پاکستان چلتے ہیں جہاں قومی اسمبلی کے حلقہ NA 120 میں سابق وزیر اعظم نواز شریف کی نااہلی کے بعد خالی ہونے والی نشست پر ہونے والے ضمنی انتخابات میں پولنگ کا عمل ختم ہو گیا ہے اور اب ووٹوں کی گنتی جاری ہے. متعدد پولنگ بوتھوں اور اسٹیشنوں سے ریزلٹس آ چکے ہیں. اس نشست پر میاں نواز شریف کی اہلیہ کلثوم نواز کے علاوہ حزب اختلاف کی پی ٹی آئی اور پیپلز پارٹی سمیت 12 سیاسی جماعتوں جبکہ 32 آزاد امیدواروں نے حصہ لیا. لاہور سے براہ راست موجود ہیں ہماری نامہ نگار حنا سعید. ہنا, سب سے پہلے تو یہ بتائیے گا کہ اب تک جو نتائج سامنے آئے ہیں ان کی تفصیل کیا ہے؟
جی, اب تک جو نتائج سامنے آئے ہیں وہ غیر حتمی اور غیر سرکاری ہیں, اور ابھی جو نظر آ رہا ہے اس کے حساب سے پی ٹی آئی جو ہے وہ جشن منا رہی ہے کہ ان کو لیڈ ہے, یہ ان کے میڈیا سیل کے حساب سے. لیکن وہیں ہم پی ایم ایل این کی بات کریں تو ان کا میڈیا سیل بالکل مختلف ایک کہانی بتا رہا ہے, اور وہ اپنی جیت ظاہر کرنے کی کوشش کر رہے ہیں. دونوں پارٹیاں اس وقت NA 120 میں موجود ہیں اپنے کارکنوں کے سمیت, اور پچھلے 20 سے 25 منٹ سے مسلسل آتش بازی اور جشن, ہنگامہ اور ڈانسز, اور وہ چینٹ کر رہے ہیں سلوگنز. تو دونوں پارٹی یہی منظر پیش کرنے کی کوشش کر رہی ہیں اور ان کے میڈیا سیلز کہ ان کی جیت ہے.
لیکن ٹرن آؤٹ کیسا رہا اور وہاں پر جو مقامی ذرائع ابلاغ ہیں وہ کیا کہہ رہے ہیں؟
ٹرن آؤٹ اگر ہم ضمنی انتخابات کے حوالے سے دیکھیں تو بالکل ٹھیک ٹھیک تھا, بہت زیادہ نہیں تھا, 30 سے 40% تک کا ٹرن آؤٹ تھا. لیکن اگر ہم اس کو جنرل الیکشن سے کمپیئر کریں تو اس حساب سے بہت کم ٹرن آؤٹ رہا. خاص طور پہ صبح 8 بجے سے دوپہر 12 بجے تک بہت کم ٹرن آؤٹ تھا. ہر جگہ ویرانیت ہی پھیلی ہوئی تھی لاہور میں. شاید اس کی وجہ یہ بھی ہو سکتی ہے کہ اتوار کا روز تھا, لوگ گھروں میں ہی تھے, دیر سے اٹھے. لاہوری ذرا رات کو زیادہ جاگتے ہیں اور دن میں جو ہے وہ ذرا سوتے رہتے ہیں. تو 12 بجے کے بعد پولنگ اسٹیشنز پر کافی رش ہوتا نظر آیا, اور 5 بجے تو اتنا رش تھا اور اتنی لمبی, اور رینجرز جو تھے انہوں نے سارے جو ہے پولنگ اسٹیشنز کو وہ دیکھ رہے تھے, ان کے آپریشن. تو انہوں نے 12 بجے گیٹ بند کر دیے. الیکشن کمیشن نے بھی کچھ دیر قبل جو ہے 4 بجے کے قریب جو ہے انہوں نے تب نوٹس جاری کر دیا تھا کہ ہم پولنگ کا یا ووٹنگ کا ٹائم نہیں بڑھائیں گے. تو واقعی ایسا ہوا کہ 5 بجے کے بعد کوئی بندہ اندر نہیں گیا, جو اندر موجود تھے انہوں نے ووٹ ڈالے.
اچھا, یہ بتائیں کہ یہ بائیو میٹرک طریقہ استعمال کیا گیا ہے پہلی دفعہ ان انتخابات میں, تو اس کا تجربہ کیسا رہا؟
جی, بائیو میٹرک ویریفیکیشن کی گئی ہے ووٹرز کی, اور وہ چنندہ مشینز ہیں جو اس وقت لگائی گئی تھیں یہاں پہ کچھ پولنگ سٹیشنز پہ. یہ ایک طرح سے ایک ایکسپیریمنٹ تھا کہ جنرل الیکشنز 2018 میں اگر یہ مشینز لائی جائیں اور تمام پولنگ سٹیشنز پر لگائی جائیں تو کس طرح سے یہ جو ہے عمل, کیا یہ پازیٹیو ہوگا یا نیگیٹو ہوگا. تو اب تک جو ہمیں الیکشن کمیشن کے آفیشلز نے بتایا ہے, انہوں نے اناؤنس تو نہیں کیا لیکن غیر سرکاری طور پر انہوں نے ہمیں بتایا کہ یہ ایکسپیریمنٹ کامیاب رہا ہے اور جو ان کی ایکسپیکٹیشنز تھیں وہ پوری ہوئی ہیں اس کے ذریعے.
لاہور سے حنا سعید آپ کا بہت بہت شکریہ, اور اس الیکشن پر آپ کی نظر ہے تو مزید تفصیل آپ ہماری ویب سائٹ کے لیے ضرور دیتی رہیں گی. فی الحال بہت بہت شکریہ. پاکستان میں وفاق کے زیر انتظام قبائلی علاقے باجوڑ ایجنسی میں حکام کا کہنا ہے کہ پولیٹیکل تحصیلدار کی گاڑی پر ریموٹ کنٹرول سے ہونے والے بم حملے میں تحصیلدار سمیت کم سے کم 5 اہلکار ہلاک اور 2 زخمی ہو گئے ہیں. پولیٹیکل انتظامیہ کے مطابق یہ واقعہ اتوار کی صبح باجوڑ ایجنسی کے دور افتادہ علاقے مامند میں پیش آیا. پشاور سے رفت اللہ اورکزئی کی رپورٹ.
پولیٹیکل انتظامیہ کے مطابق یہ واقعہ آج صبح باجوڑ ایجنسی کے دور افتادہ علاقے مامون تحصیل میں پیش آیا. باجوڑ ایجنسی کے ایک اعلیٰ سرکاری اہلکار نے بی بی سی کو بتایا کہ تحصیلدار فواد علی شاہ ایک اطلاع پر لیوی اہلکاروں سمیت تنگی گڑیا گال کے علاقے میں سرچ آپریشن کر رہے تھے کہ اس دوران ان کی گاڑی کو ریموٹ کنٹرول بم دھماکے میں نشانہ بنایا گیا. انہوں نے کہا کہ حملے میں کم سے کم 5 اہلکار ہلاک اور 2 زخمی ہو گئے ہیں. مرنے والوں میں تحصیلدار فواد علی شاہ اور لیوی اہلکار شامل ہیں. سرکاری اہلکاروں کے مطابق دھماکے میں تحصیلدار کی گاڑی مکمل طور پر تباہ ہو گئی ہے. انہوں نے کہا کہ زخمی ہونے والے 2 اہلکاروں کی حالت تشویشناک بتائی جاتی ہے, جنہیں ہیلی کاپٹر کے ذریعے سے پشاور منتقل کر دیا گیا ہے. ادھر کالعدم تنظیم تحریک طالبان پاکستان نے اس حملے کی ذمہ داری قبول کرنے کا دعویٰ کیا ہے. خیال رہے کہ باجوڑ ایجنسی میں کچھ عرصے سے مجموعی طور پر سیکیورٹی کی صورتحال بہتر رہی ہے, تاہم سیکیورٹی اہلکاروں کے ٹارگٹ کلنگ کے واقعات اور قبائلی مشران پر اکا دکا حملے ہوتے رہے ہیں. یہ بات بھی قابل ذکر ہے کہ مقامی انتظامیہ پر ہونے والا حالیہ حملہ گزشتہ کچھ عرصے میں ہونے والا بڑا واقعہ قرار دیا جا رہا ہے. ان واقعات کی ذمہ داری وقتاً فوقتاً کالعدم تنظیمیں قبول کرتی رہی ہے. رفت اللہ اورکزئی, بی بی سی, پشاور.
سیربین میں پاکستان کا تذکرہ آگے چل کر دوبارہ کریں گے, لیکن فی الحال چلتے ہیں اقوام متحدہ, جہاں سیکرٹری جنرل نے کہا ہے کہ میانمار کی رہنما آنگ سان سوچی کے لیے فوجی کارروائی کو روکنے کا آخری موقع ہے, جس کے نتیجے میں لاکھوں روہنگیا مسلمان ملک چھوڑنے پر مجبور ہوئے ہیں. انتونیو گوتریز نے بی بی سی کو بتایا کہ اگر انہوں نے فوری عمل نہیں کیا تو یہ سانحہ خوفناک رخ اختیار کر لے گا. اقوام متحدہ نے متنبہ کیا ہے کہ یہ نسل کشی کے مترادف ہے. بی بی سی کے نامہ نگاروں کے مراسلوں کا خلاصہ سنیے نادیہ سلیمان سے.
اقوام متحدہ کے سیکرٹری جنرل انتونیو گوتریس نے بی بی سی سے بات کرتے ہوئے کہا ہے کہ میانمار کی حکمراں جماعت کی سربراہ آنگ سان سوچی نے اگر فوری اقدامات نہ کیے تو پہلے سے سنگین صورتحال اس نہج پہ پہنچ جائے گی جہاں سے پلٹنا ممکن نہیں ہو سکے گا. اقوام متحدہ کی جانب سے روہنگیا مسلمانوں کے خلاف جاری پرتشدد کارروائیوں کو نسل کشی قرار دیا جا چکا ہے, جبکہ میانمار اس الزام کی تردید کرتا ہے. میانمار کی جانب سے کہا جاتا رہا ہے کہ وہ مغربی صوبے رخائن میں گزشتہ ماہ باغیوں کی جانب سے کیے جانے والے حملوں کے جواب میں فوجی کارروائی کر رہا ہے اور اس دوران عام شہریوں کو نشانہ نہیں بنا رہا. بی بی سی کے پروگرام ہارڈ ٹاک میں اقوام متحدہ کے سیکرٹری جنرل انتونیو گوتریس نے کہا کہ آنگ سان سوچی کے پاس منگل کے روز اس وقت صورتحال تبدیل کرنے کا آخری موقع ہوگا جب وہ قوم سے خطاب کریں گی.
It's clear for me that there is pressure from the military side.
یہ بات مجھ پہ واضح ہے کہ وہاں جو کچھ ہو رہا ہے فوج کی جانب سے اسے جاری رکھنے کا دباؤ ہے. یقیناً میں یہ امید کرتا ہوں کہ ملک کی رہنما اسے روکنے کی صلاحیت رکھتی ہوں گی اور اس معاملے کو واپس درست کر سکیں گی, اور ایسا کرنے کے لیے میرے خیال میں ان کے پاس یہ آخری موقع ہے کیونکہ وہ قوم سے خطاب کرنے والی ہیں, اور مجھے امید ہے کہ اس میں ایسا ہی پیغام ہوگا.
انتونیو گوتریس نے کہا کہ آنگ سان سوچی کو فوج پر بھی دباؤ ڈالنا ہوگا. انہوں نے کہا کہ اس بات کو یقینی بنانے کے لیے کہ یہ خون ریزی رک جائے ہر قسم کا دباؤ استعمال کرنا ہوگا. انتونیو گوتریس نے کہا کہ آنگ سان سوچی نے اگر اب بھی پرتشدد کارروائیاں نہ روکیں تو آنے والے دنوں میں حالات کی سنگینی مزید بڑھے گی.
جنرل اسمبلی کے اعلیٰ سطح کے اجلاس کے آغاز کے موقع پہ اس خطاب میں ان کے پاس موقع ہوگا, ان کے پاس صورتحال تبدیل کرنے کا موقع ہوگا. اگر وہ ابھی بھی اس صورتحال کو تبدیل نہیں کر سکتی تو میرے خیال میں یہ انتہائی سنگین ترین بات ہوگی, کیونکہ بدقسمتی سے مستقبل میں معاملات میں واپس درست ہوتے ہوئے نہیں دیکھ رہا.
اقوام متحدہ کے سیکرٹری جنرل کی جانب سے یہ انتباہ بنگلہ دیش کے اس فیصلے کے بعد آیا ہے, جس میں اس نے کہا ہے کہ وہ میانمار سے بھاگ کر آنے والے 400,000 سے زیادہ روہنگیا کو اپنے یہاں نہیں رکھ سکتا. ادھر اقوام متحدہ کے ادارے یونیسیف نے متنبہ کیا ہے کہ روہنگیا سے پناہ کے لیے آنے والے 2.5 لاکھ کے قریب بچوں کو سنگین ترین حالات کا سامنا ہے. ان میں سے زیادہ تر بچے پہلے ہی غذائیت کی کمی کا شکار ہیں اور بنگلہ دیش میں انہیں مزید سخت حالات کا سامنا ہے. یونیسیف کے ترجمان کرسٹوف بولیئریک نے بتایا ہے کہ پناہ گزین بچوں کو مختلف بیماریوں سے بچانے کے لیے ویکسینیشن پروگرام جاری ہے.
اگست کی 25 تاریخ سے اب تک 4 لاکھ افراد میانمار سے نکلے ہیں اور ہمارے خیال میں ان میں سے 60% تعداد بچوں کی ہے. اور آج ہم حکومت کی مدد سے 1.5 لاکھ بچوں کو خسرہ، جرمن خسرہ، جبکہ 5 سال سے کم عمر کے 50,000 بچوں کو پولیو کی ویکسین دے رہے ہیں.
ادھر آنگ سان سوچی پہلے ہی کہہ چکی ہیں کہ روہنگیا بحران کو غلط خبروں اور افواہوں کے انبار میں توڑ مروڑ کر پیش کیا جا رہا ہے. آنگ سان سوچی جو کہ نوبیل انعام یافتہ ہیں اور جو خود ایک عرصے تک نظر بند رہی ہیں، انہیں روہنگیا کے مسئلے پر شدید تنقید کا سامنا ہے، جبکہ وہ نیو یارک میں اقوام متحدہ کے اجلاس میں شریک نہیں ہو رہی.
تفصیلات پیش کر رہی تھی نادیہ سلیمان. اور بی بی سی ہندی کے نامہ نگار نتن سری واستو بنگلہ دیش کے اس علاقے میں موجود ہیں جہاں میانمار سے روہنگیا پناہ گزینوں کی آمد کا سلسلہ جاری ہے. میں نے آپ سے کچھ دیر پہلے ان سے پوچھا کہ وہ کہاں ہیں اور وہاں حالات کیسے ہیں.
دیکھیں، میں قطب اولانگ نام کی جگہ پر ہوں. یہ کوسل بازار کا ضلع ہے بنگلہ دیش میں، اور یہ وہ علاقہ ہے جہاں پر جو میانمار کی سیما سے ایک دم سٹا ہوا ہے، اس کے بارڈر سے صرف 5 کلومیٹر کی دوری ہے یہاں سے میانمار کی. اور ناف ندی جو ہے جس کو پار کر کر زیادہ سے زیادہ روہنگیا یہاں پر پہنچے ہیں پچھلے 2 ہفتوں میں، وہ ایک دم یہاں سے قریب ہے. اور منظر یہاں پر جو ہے وہ بہت حالات ایک دم بدتر ہے. ہزاروں لاکھوں کی تعداد میں روہنگیا مسلمان یہاں پر کیمپوں میں رہ رہے ہیں. اور جو سب سے زیادہ افسوسناک بات ہے وہ یہ ہے کہ وہ کیمپوں کے بنا رہ رہے ہیں، پہاڑوں پہ کھیتوں کو کاٹ کے، جنگلوں کو کاٹ کر ان کو رہنا پڑ رہا ہے. یہ منظر ہے یہاں کا.
تو وہاں پر ان کے جو کھانے پینے کا ہے، پانی کا ہے، اور جو صحت کی ہیلتھ کی فیسلٹیز ہیں، وہ ان کو کیسے مہیا ہو رہی ہیں؟
دیکھیں، زیادہ تر چیزیں جو ہے بمشکل مل رہی ہیں اور دقت سے مل رہی ہیں. کھانے پینے کا جہاں تک سوال ہے، تمام انٹرنیشنل آرگنائزیشنز ہیں جو آگے آئے ہیں، یو این اور تمام ایڈ ایجنسیز ہیں، وہ لوگ اپنی طرف سے پوری کوشش کر رہی ہیں. بنگلہ دیش گورنمنٹ بھی اپنی طرف سے پوری کوشش کر رہی ہے. اس کے علاوہ صاف پانی پلانے کی کوشش کی جا رہی ہے. ہمیں کیسے کیمپ تھے آج، یہ تھوڑی پہاڑی علاقہ ہے، وہاں پر پرسوں ہی راتوں رات ایک ہینڈ پمپ کھودا گیا ہے اور ایک نیا ہینڈ پمپ لگایا گیا ہے، لیکن دقت وہی ہے کہ ایک ہینڈ پمپ اور پانی پینے والے 10,000 اس کے آس پاس. تو اس طرح کی مشکلات آ رہی ہیں.
کتنے لوگ ہوں گے ان کیمپوں میں جو اب تک وہاں سے سیما یا سرحد پار کر کے یہاں پہنچے ہیں بنگلہ دیش؟
جو آنکڑا بتایا جا رہا ہے سرکار کی طرف سے اور انتراشٹری ایجنسی کی طرف سے، یون کی طرف سے، وہ 4 لاکھ سے زیادہ بتایا جا رہا ہے. ظاہر ہے ہم نے سبھی 4 لاکھ لوگوں کو تو نہیں دیکھا ہے، لیکن اب میں اتنا آپ سے ضرور کہہ سکتا ہوں کہ پچھلے کچھ دنوں میں جن جن علاقوں میں گیا ہوں، ہم نے کم سے کم 1 لاکھ آدمی تو آرام سے دیکھے ہیں. اور آپ اس علاقے میں نکل کر جائیے، بنگلہ دیش کے دکشنی ساؤتھ علاقے میں، ساؤتھ ایسٹرن علاقے میں، یہاں پر کلومیٹروں تک آپ کو دونوں طرف روہنگیا مسلمان کھڑے بیٹھے لیٹے ہوئے ملیں گے. سڑکوں کے کنارے بچے جو ہیں وہ پیسے مانگ رہے ہوتے ہیں، کھانا مانگ رہے ہوتے ہیں، گاڑیاں رکتے ہیں، لوٹ مار بہت عام ہے ٹرکوں سے، اور جو لوگ ایڈ ایجنسیز اپنے جو ریلیف مٹیریل لے کے جاتے ہیں. تو ایک طرح سے حالات کافی نازک ہیں.
تو کیا ان لوگوں نے یہ بتایا کہ وہ واپس جائیں گے یا جانا چاہتے ہیں، یا ان کے مستقبل کے کیا ارادے ہیں؟
زیادہ تر لوگوں نے صاف صاف اس بات سے انکار کیا ہے کہ ان کی واپس جانے کا کوئی بھی ارادہ ہے. زیادہ تر لوگ یہ کہتے ہیں کہ وہ میانمار کی، برما کی شکل نہیں دیکھنا چاہتے. اب ان کے ساتھ جو وہ کلیم کرتے ہیں کہ ہر طرح کی ان کے ساتھ جو زیادتیاں ہوئی ہیں، ان کے مطابق لوگوں کے مرڈر ہوئے ہیں، ان کے مطابق ان کے گھر جلائے گئے ہیں، اور ریپس کی بات کرتے ہیں. وہ کچھ پرسنٹیج ہے، 10 سے 20% جو کہتے ہیں کہ ہم واپس اس شرط پر جائیں گے کہ ہمیں میانمار کی سرکار سٹیزن شپ دے.
اچھا، یہ بتائیں کہ جو لوگ یہاں پہ ہیں ان کے علاوہ ابھی لوگ میانمار میں موجود بھی تو ہوں گے روہنگیا مسلمان، یا آپ کے خیال میں سارے ہی وہاں سے نکل گئے ہیں؟
جو ایک ایسٹیمیٹ تھا، جو پچھلا ایسٹیمیٹ بتایا گیا تھا، وہ یہ بتایا گیا تھا کہ میانمار میں رفلی 1 ملین کے آس پاس جو تھی ان کی آبادی تھی روہنگیا مسلمانوں کی پچھلے کچھ دنوں میں، हालांकि उसका कोई सरकारी ऑफिशियल सेंसस नहीं अभी तक आया है, लेकिन जो लोगों का ये कहना है कि दरअसल आबादी उससे ज्यादा है जो अकाउंट फॉर की गई है वो सिर्फ 1 मिलियन है। लेकिन जो ये लोग जो बताते हैं कि वहां पर अभी जो रखाइन इलाका है उसी इलाके में हजारों लाखों और मुसलमान भी हैं।
म्यांमार बांग्लादेश सरहद से ये थे नामनिगार नितिन श्रीवास्तव। फलस्तीनी तंजीम हमास ने कहा है कि वो गजा पर हुकूमत करने वाली कमेटी को तहलील करने और आम इंतखाबात कराने के लिए तैयार है। हमास के बयान के मुताबिक तंजीम अपनी हरीफ जमात फतह के साथ मजीद बातचीत के लिए भी कोशिश करेगी ताकि एक दहाई से जारी इस तनाज़े को ख़त्म किया जा सके। दोनों जमातों के सीनियर रहनुमा मिस्र के दारुल हुकूमत काहिरा में मुलाकातें कर रहे हैं। फतह ने इस बयान को खुशाइंद करार दिया है और इस सिलसिले में मिस्र की कोशिशों को सराहा है। मैंने हमास की ताज़ा तरीन सूरतेहाल और इस बयान पर बात की मशरक़ वस्ता के उमूर के माहिर डॉक्टर तारिक सुलेमान से और पहले पूछा कि हमास को ये पेशकश करने की ज़रूरत क्यों महसूस हुई।
जी, असल में हमास का ये बयान इंतहाई अहमियत का हामिल है, इसलिए कि महमूद अब्बास जो फतह के चेयरमैन हैं उनका ये मुसलसल मुतालबा रहा है कि हमास इस एडमिनिस्ट्रेटिव कमेटी को डिसॉल्व करे। हकूमती कारोबार जो है हमास का वो इस एडमिनिस्ट्रेटिव कमेटी से चल रहा है। अब इन सारी चीज़ों के बावजूद हमें वेरी रहना चाहिए कि अभी तक ये सिर्फ एक बयान है।
लेकिन आपको लगता है कि हमास ने ये एक मजबूरी की हालत में किया है क्योंकि बहुत ज़्यादा दबाव थे, फिर फाइनेंशियल मुआशी मसाइल भी पैदा हो गए थे गजा के लिए और ब्लॉकेट भी है मुसलसल, उसका मुहासरा भी रहता है, तो मजबूरी के तहत किया है उन्होंने या वो वाकई चाहते हैं कि फतह के साथ मिल के काम करें?
एक बात तो बहुत वाजी है और वो ये कि ये उन्होंने वाकई दबाव के तहत किए और वो दबाव जो है वो डिप्लोमेटिक से और फाइनेंशियली जिस तरह आपने तस्करा किए। लेकिन इसको हम इस तरीके से भी देख सकते हैं कि अगर आप ये देखें कि ये बयान मीडिया में दिया गया है, इसका मतलब ये है कि फतह और हमास में बाहमी सतह पर कोई राबता मौजूद नहीं है। इनके दरमियान एतमाद का इतना फुकदान है कि फतह के वाइस चेयरमैन जो है महमूद अलूल ये कहते हैं कि यार अगर ये खबर सच्ची है तो ये खुश आइंद है। लेकिन अब हम आगे देखेंगे कि ये,
क्योंकि अभी तक उनको भी इस बात का यकीन नहीं आ रहा कि उन्होंने ऐसा कहा है और अगर कहा है तो किस सतह पे कहा है।
बिल्कुल। दूसरी बात ये है कि हमास के नुमाइंदे फौजी बरहून ने भी ये मुतालबा किया है कि अब हमने तो इतना बड़ा कदम उठा लिया, अब फतह जो है और अबू मेजन इसका जवाब दें और वो ये होगा कि गाजा की बिजली की तरसील बढ़े और तनख्वाहों का मसला हल हो। असल मसला जो है जब तक हमास और फतह के बीच बराह रास्त मुजाकरात शुरू नहीं होते तब तक ये सामने नहीं आएगा, तब तक ये हल नहीं होगा।
मशरक़ वस्ता के उमूर के तज़्ज़ियाकार तारिक सुलेमान। सैरबीना बीबीसी उर्दू सर्विस से सुन रहे हैं। पाकिस्तान के सूबे बलूचिस्तान में पोलियो के खिलाफ मुहिम शुरू कर दी गई है। इस मुहिम के दौरान सूबे भर में 5 साल तक की उम्र के 24 लाख से जायद बच्चों को पोलियो से बचाव के खतरे पिलाए जाएंगे। सरकारी हुकाम के मुताबिक पहले के मुकाबले में बलूचिस्तान में न सिर्फ इनकारी वालदैन की तादाद में कमी आई है बल्कि वायरस के हवाले से माहौल में भी बेहतरी आई है। तफसीलात के साथ क्वेटा से मोहम्मद काजिम।
क्वेटा शहर में पोलियो के खिलाफ मुहिम आज से शुरू कर दी गई। क्वेटा में 5 साल तक की उम्र के 4,58,000 बच्चों को पोलियो से बचाव के कतरे पिलाए जाएंगे। रेलवे स्टेशन क्वेटा पर बच्चों को कतरे पिलाने वाले एक एहलकार इश्तियाक अहमद का कतरे पिलाने के हवाले से बाज़ मुश्किलात का जिक्र करते हुए कहना था।
जी, हमें पोलियो पिलाने में है ज़्यादा कोई मसला तो नहीं होता, बाज़ औक़ात हमें मसला होता है जो वालदैन इनकारी होते हैं, पोलियो नहीं देते अपने बच्चों को, उन्हें मनाने में या कवर करने में कुछ वक्त लग जाता है।
बलूचिस्तान के दीगर 33 अजला में पोलियो के खिलाफ मुहिम कल से शुरू होगी। मजमूई तौर पर इस मुहिम के दौरान 24 लाख से ज्यादा बच्चों को पोलियो से बचाव के कतरे पिलाए जाएंगे। अगरचे पोलियो के कतरे पिलाने से इनकारी वालदैन बलूचिस्तान में अब भी मौजूद हैं, लेकिन सरकारी हुकाम का कहना है कि इनकी तादाद बहुत कम रह गई है। क्वेटा, पिशीन और किला अब्दुल्ला के माहौल में पोलियो वायरस की मौजूदगी भी सरकारी हुकाम के लिए परेशानी का बायस रही है। ताम अब हुकाम का कहना है कि पहले के मुकाबले में माहौल में बेहतरी आई है। इस सिलसिले में बलूचिस्तान में पोलियो के फोकल पर्सन डॉक्टर फैसल का कहना था।
माहौल से जिसमें 4 साइट्स हैं, 4 जगहों से जतक तख्तानी है, जामिया सल्फिया और यहाँ से पानी निकाल के इस्लामाबाद सिवरेज का, دو سائٹس قلعہ عبداللہ میں, اس میں ہے چمن میں, ایک پشین میں اور ایک پھر لورلائی جوب اور خوزدار میں ہیں. تو الحمدللہ تمام سائٹس جو ہیں وہ وائرس شو نہیں کر رہی, صرف ایک جتک تختانی جو ہے اس کا رزلٹ پینڈنگ ہے.
بلوچستان سے رواں سال کے دوران اب تک پولیو کا ایک کیس رپورٹ ہوا ہے. یہ کیس افغانستان سے متصل ضلع قلعہ عبداللہ سے رپورٹ ہوا تھا. محمد کاظم, بی بی سی, کوئٹہ.
برٹش پاکستانی فلم ڈائریکٹر سرمد مسعود کی فلم میری پاک زمین برطانیہ کی طرف سے آسکر کے لیے نامزد کی گئی ہے. اس کی تفصیل اور اس فلم کے پروڈیوسر سرمد مسعود سے ایک تفصیلی انٹرویو پروگرام میں آنے کو ہے, اور ساتھ ہی آپ سن سکیں گے بات سے بات. سیربین ابھی جاری ہے, ہمارے ساتھ رہیے گا.
ہمارے نامہ نگار کریا کریا گاؤں گاؤں.
رحیم یار خان میں لاشوں کے ہمراہ احتجاج بھی کیا. محمد کاظم, بی بی سی, کوئٹہ.
شمائلہ جعفری, بی بی سی, نکیال سیکٹر, لائن آف کنٹرول.
لیکن اس بارے میں فوجی حکام نے کوئی تفصیل جاری نہیں کی. عزیز اللہ خان, بی بی سی, پشاور.
حکومت پر سیاسی دباؤ میں کمی آئے گی یا اضافہ ہوگا؟ ہارون رشید, بی بی سی, اسلام آباد.
جہاں خبر ہے وہاں ہمارا نامہ نگار ہے.
آسٹریلیا کے مچل مارش اور اسٹیو اوکیف پہلا ٹیسٹ میچ کھیل رہے ہیں. عبدالرشید شکور, بی بی سی, دبئی.
قومی اسمبلی کا اجلاس کل پھر ہوگا. شہزاد ملک, بی بی سی, اسلام آباد.
اور شاہراہوں کی سجاوٹ کا خاص انتظام کیا جا رہا ہے. ریاض مسرور, بی بی سی, سری نگر.
باخبر رہنے کے لیے سیربین سنا کیجیے.
اب کھیلوں کی خبروں کے ساتھ سبا ناز.
پاکستان نے تھائی لینڈ کو ٹینس کے ڈیوس کپ ایشیا اوشنیا گروپ ٹو کے فائنل میں 3-2 سے شکست دے دی ہے. آج اسلام آباد میں کھیلے گئے پہلے ریورس سنگلز مقابلے میں احسام الحق قریشی کو 5 سیٹس میں ٹائی بریکر پر شکست ہوئی. انہیں تھائی لینڈ کے وشایا ٹرانگ چیرولی چائے گل نے 4 گھنٹے 14 منٹ کے سخت مقابلے میں 5-7, 6-7, 6-4, 7-6 اور 6-7 سے ہرایا. اس طرح تھائی لینڈ نے یہ مقابلہ 2-2 سے برابر کر دیا. لیکن دوسرے ریورس سنگلز مقابلے میں پاکستان کے عقیل خان نے تھائی لینڈ کے کیٹی فونگ کو 6-4, 6-3, 3-6, 2-6 اور 6-2 سے ہرایا اور 3-2 سے کامیابی حاصل کر لی. ترکمینستان کے دارالحکومت اشک آباد میں آج سے 5ویں ایشین انڈور اور مارشل آرٹس مقابلے شروع ہو گئے ہیں, جن میں 64 ممالک کے 5,500 سے زائد کھلاڑی حصہ لے رہے ہیں. ان میں پاکستان کا 130 رکنی دستہ بھی شامل ہے. پہلے روز پاکستان نے سونے اور چاندی کا 1-1 اور کانسی کے 4 تمغے جیتے ہیں. انڈیا نے آسٹریلیا کو چنئی میں ہونے والے 5 ون ڈے میچوں پر مشتمل سیریز کے پہلے ون ڈے میں جیت کے لیے 282 رن کا ہدف دیا ہے. مینچسٹر یونائیٹڈ کے مینیجر ہوزے مورینیو کا کہنا ہے کہ وہ کلب کے سابق گول سکورر وین رونی کو اولڈ ٹریفرڈ کے میدان میں خوش آمدید کہیں گے. سابق کپتان رونی نے مینچسٹر یونائیٹڈ کے لیے 253 گولز کیے اور آج وہ ایورٹن کی جانب سے اسی کلب کے خلاف کھیل رہے ہیں. انگلش پریمیئر لیگ کی ٹیم برمنگھم سٹی نے 70 سالہ مینیجر ہیری ریڈنیپ کو پچھلے 6 میچوں میں تواتر سے شکست کے بعد ان کے عہدے سے برطرف کر دیا ہے. لاس ویگس میں ورلڈ مڈل ویٹ ٹائٹل باکسنگ فائٹ کا فیصلہ نہ ہو سکا. یہ تنازع فائٹ میکسیکو کے سول کینیلو الواریز اور 38 مقابلوں میں ناقابل شکست رہنے والے باکسر گینادی گولوفکن کے درمیان ہوئی اور بغیر کسی نتیجے کے ختم ہو گئی, کیونکہ 3 میں سے 1 جج نے فائٹ ڈرا کی جبکہ دوسرے نے الواریز اور تیسرے نے گولوفکن کے حق میں فیصلہ دیا.
کھیلوں کی خبریں پیش کر رہی تھیں سبا ناز. سیربینا بی بی سی اردو سروس سے سن رہے ہیں. صوبہ خیبر پختونخوا میں اردو, پشتو اور ہندکو کے نامور فنکار افتخار قیصر مختصر علالت کے بعد انتقال کر گئے ہیں. ان کی زندگی اور فن پر ہم سیربین میں آگے چل کر نظر ڈالیں گے, اور ساتھ ہی آپ سن سکیں گے آج آپ کی بات سے بات, معاف کیجیے گا. لیکن یہاں نصف حصے پر اہم عالمی خبروں کا خلاصہ.
پاکستان کے سابق وزیر اعظم نواز شریف کے نااہل ہونے کے بعد شہر لاہور کے قومی اسمبلی کے حلقہ 120 میں آج ضمنی انتخابات کے لیے ووٹنگ ہوئی. وہاں پولنگ کا عمل ختم اور گنتی جاری ہے. امریکی وزیر خارجہ ریکس ٹیلرسن کا کہنا ہے کہ درست شرائط کی بنیاد پر صدر ڈونلڈ ٹرمپ امریکہ کو ماحولیات کے پیرس معاہدے میں شامل رکھنے کے لیے تیار ہیں.
فلسطینی گروپ حماس نے اعلان کیا ہے کہ وہ غزہ میں اپنی انتظامیہ کو تحلیل کرنے کے لیے تیار ہے۔ اقوام متحدہ میں امریکی سفیر کا کہنا ہے کہ سلامتی کونسل نے شمالی کوریا کو اس کے جوہری پروگرام سے باز رکھنے کے لیے تمام سفارتی اقدامات کر لیے اور اب امریکہ متبادل تلاش کرے گا۔ عراقی سیکیورٹی فورسز نے بی بی سی کو بتایا ہے کہ کئی خودکش بمبار جنوب موصل میں قائم امریکی فوجی اڈے میں داخل ہو گئے، جن میں سے ایک کو ہلاک کر دیا گیا جبکہ دیگر دو نے اپنے آپ کو دھماکے سے اڑا لیا۔ یہ بی بی سی اردو سروس ہے۔
عالمی خبروں کا خلاصہ پیش کر رہے تھے عبداللہ فاروقی۔ پاکستان کے صوبہ خیبر پختونخوا میں اردو، پشتو اور ہندکو زبان کے نامور صدارتی ایوارڈ یافتہ فنکار اور شاعر افتخار قیصر مختصر علالت کے بعد انتقال کر گئے ہیں۔ ان کی عمر 61 برس تھی۔ اب میں بولوں کہ نہ بولوں کے مکالمے سے دنیا بھر میں شہرت پانے والے افتخار قیصر فنی کریئر تقریباً 40 سال پر محیط رہا۔ پشاور سے رفت اللہ اورگزئی کی رپورٹ۔
تریز درجہ اول دی میڈیکل ایڈ میں تنو پولا۔
اب میں بولوں کہ نہ بولوں کے مکالمے سے دنیا بھر میں شہرت پانے والے افتخار قیصر کا فنی کیریئر تقریباً 40 سال پر محیط رہا۔ افتخار قیصر کے رشتہ دار اور پشاور کے سینئر اداکار عشرت عباس نے بی بی سی کو بتایا کہ ان کے دوست گزشتہ چند دنوں سے پشاور کے لیڈی ریڈنگ ہسپتال میں وینٹیلیٹر پر رکھے گئے تھے، جبکہ اس دوران ان کو برین ہیمریج کا شدید حملہ بھی ہوا، جس کے بعد ڈاکٹروں نے ان کو جواب دے دیا تھا۔ وہ نہ صرف ایک ورسٹائل اداکار تھے بلکہ ایک زبردست شاعر اور ادیب بھی تھے۔ عشرت عباس کے مطابق افتخار قیصر نے اپنے فنی کیریئر کا آغاز بچپن میں چھٹی جماعت میں پاکستان ٹیلی ویژن سے کیا، لیکن انہوں نے شہرت کی حقیقی بلندیوں کو اس وقت چھوا جب ان کا ایک مکالمہ اب میں بولوں کہ نہ بولوں دنیا بھر میں مشہور ہوا۔ بتایا جاتا ہے کہ اب میں بولوں کہ نہ بولوں کے تمام مکالمے وہ خود لکھا کرتے تھے، جس میں ملک میں ہونے والے ناانصافیوں پر مزاحیہ انداز میں تنقید کی جاتی تھی۔ افتخار قیصر کے ایک دیرینہ دوست اور سینئر صحافی سید حسن علی شاہ کا کہنا ہے کہ ان کے دوست کا کمال یہ تھا کہ وہ نہ صرف ایک اعلیٰ پائے کے اداکار تھے بلکہ وہ کئی زبانوں میں شعر و شاعری بھی کرتے تھے۔
ایک پروگرام ہوتا تھا ہندکو میں، بڑا مقبول ہوا تھا، دیکھ دا جاندا رہے، تو اس کا ٹائٹل سانگ بھی افتخار قیصر کی آواز میں تھا اور وہاں سے افتخار قیصر کلک ہوا تھا۔ اس کا ایک سکٹ وہاں پہ ہوتا تھا کہ ہن میں بولاں کہ نہ بولاں، پھر اسی کو اردو میں افتخار قیصر نے خود لکھا کہ اب میں بولوں کہ نہ بولوں، تو وہ اس سے افتخار قیصر پھر سامنے آیا۔ تو دوسری بات یہ کہ افتخار قیصر ایک ملٹی ٹیلنٹڈ آرٹسٹ تھا، شاعر تھا، رائٹر تھا، ورسٹائل ایکٹر تھا، کامیڈین، ٹریجڈی، ولن، مختلف رول، اور اس سے ایک اچھا مقرر بھی تھا۔
مرحوم افتخار قیصر نے زندگی کے آخری ایام انتہائی قسم پرسی اور تکلیف دہ حالت میں گزارے۔ موت سے پہلے انہیں پشاور کے لیڈی ریڈنگ ہسپتال لایا گیا تھا، تاہم کئی گھنٹے گزرنے کے باوجود بھی وہ وہاں سٹریچر پر پڑے رہے، لیکن ان کو کوئی پوچھنے والا نہیں تھا۔ سینئر صحافی حسن علی شاہ نے مزید کہا کہ اس ملک کا المیہ یہ ہے کہ یہاں نہ فن کی قدر ہے اور نہ فنکار کی۔
پی ٹی آئی گورنمنٹ دعوے کر رہی ہے صحت کارڈ اور فلانا کارڈ، جب افتخار قیصر جیسا آرٹسٹ جس کو بچہ جانتا ہے، دنیا اس کو جانتی ہے، اور اسمبلی میں مرحوم صدر اسحاق خان بھی ان کی وہ والا مکالمہ کئی بار انہوں نے بولا کہ اب میں بولوں کہ نہ بولوں، تو وہ بے یار و مددگار اسٹیچر پہ پڑا رہا اور ہم نے اس کی سوشل میڈیا پہ پکچر بھی دیکھی، تو اس کے بیٹے رو رو کے وہ کہ بھائی میرا باپ مر رہا ہے اور نہ اس کے لیے بیڈ ہے نہ اس کی جس کو کوئی پوچھ رہا ہے، تو انتہائی دکھ ہوا ہمیں۔ اس ملک میں اگر فنکار کی یہ حالات ہے تو ہر ایک آدمی کہے گا یار میری توبہ ہے، میں فیلڈ میں آتا ہی نہیں۔
مرحوم افتخار قیصر نے اپنے پیچھے ایک بیوہ، دو بیٹے اور دو بیٹیوں کو سوگوار چھوڑا ہے۔ رفت اللہ اورگزئی، بی بی سی، پشاور۔
افتخار قیصر جو مختصر علالت کے بعد انتقال کر گئے، اور اب وقت ہوا ہے وسعت اللہ خان کے ہفتہ وار ریڈیو کالم بات سے بات کا۔
جہاں جہاں جمہوریت کا پودا درخت بن چکا ہے وہاں وہاں پولنگ کے بعد ہارنے والا نہ صرف جیتنے والے کو مبارکباد دیتا ہے بلکہ نتائج کو خوش دلی سے تسلیم کر کے خود احتسابی کے عمل سے گزرتا ہے تاکہ اگلی بار زیادہ بہتر کارکردگی کا مظاہرہ کر سکے۔ لیکن اپنے پاکستان میں آج تک کوئی ایسا سیاسی نظام نافذ نہ ہو سکا جس پہ سب کا بنیادی اتفاق ہو کہ اب اسے ہی چلتے رہنا چاہیے۔ 70 برس میں کوئی ایسا الیکشن نہیں ہو سکا کہ جس کے بارے میں سب نے کہا ہو کہ شفاف ہے۔ سنا ہے 1970 میں ہونے والے پہلے عام انتخابات نہایت منظم اور شفاف انداز میں منعقد ہوئے اور سیاسی جماعتوں نے انتخابی نتائج کو خوش دلی سے تسلیم کر لیا، مگر حکومت وقت نے ان نتائج کو تسلیم نہیں کیا، چنانچہ اس دھاندلی کے نتیجے میں ملک ہی دو ٹکڑے ہو گیا۔ اس کے بعد سے اب تک جتنے بھی انتخابات ہوئے انہیں حکومت یا جیتنے والے کے علاوہ کسی نے تسلیم نہیں کیا، اور کیا بھی تو یہ کہہ کے دودھ میں مینگنیاں ڈالنی کہ ہم صرف اس لیے نتائج تسلیم کر رہے ہیں تاکہ جمہوریت آگے بڑھ سکے۔ ہمیں معلوم ہے کہ دھاندلی ہوئی ہے، پھر بھی ہم قومی مفاہمت کی خاطر صبر کریں گے، وقت آنے پر بتائیں گے کہ انتخابات کے نتائج کیسے چوری کیے گئے وغیرہ وغیرہ۔ اور پھر نئے انتخابات سر پہ آ جاتے ہیں، مگر ریں ریں وہی پرانی جاری رہتی ہے۔ سب کو معلوم ہے کہ الیکشن کمیشن کتنا کمزور ہے، مگر اسے با اختیار بنانے کی بجائے گالیاں دینا زیادہ اچھا لگتا ہے۔ سب کہتے ہیں کہ فوج کا مفاد کمزور جمہوریت میں ہے، مگر میں نے آج تک حکومت سے لے کے کسی بھی حزب اختلاف کو یہ مطالبہ کرتے نہیں سنا کہ امن و امان کی نگرانی پولیس کی ذمہ داری ہے، لہٰذا انتخابی عمل کو شفاف بنانے کے لیے بھی پولیس کافی ہے۔ وجہ بالکل سادہ ہے، ہر حکومت پولیس کو اردلی سمجھتی ہے، اور اپوزیشن بھی برسر اقتدار آنے کے بعد اسے ایک فعال، ایماندار اور پیشہ ورانہ با اختیار ادارے میں ڈھالنے کی بجائے اردلی ہی رکھتی ہے۔ چنانچہ فوجی آمریت کے ادوار کی مرثیہ خانی بھی جاری رہتی ہے، اور مردم شماری سے لے کے سرسری انصاف کی فراہمی اور شفاف پولنگ یقینی بنانے تک ہر حکومت، جماعت اور فرد ہر بار محکمہ شماریات، عدلیہ یا الیکشن کمیشن پہ اعتماد کرنے کی بجائے فوج کی طرف ہی دیکھتا ہے۔ من پسند انتظامات پہ اتفاق کے باوجود ہارنے والا نتائج تسلیم نہیں کرتا۔ اب آپ دیکھیں گے کہ لاہور کے حلقہ این اے 120 میں ہر جماعت کی جانب سے انتخابی ضابطہ اخلاق کو ٹیشو پیپر کے طور پہ استعمال کرنے کے باوجود جب مکمل انتخابی تصویر سامنے آئے گی تو کیا کیا تبصرے ہوں گے۔ اگر تحریک انصاف جیتتی ہے تو دوسرے نمبر پہ آنے والا امیدوار کہے گا کہ اسٹیبلشمنٹ چونکہ شریف خاندان کو جمہوریت کے نقشے سے ہی مٹانا چاہتی ہے، لہٰذا یہ تو ہونا ہی تھا۔ اگر مسلم لیگ نون گزشتہ انتخابی نتائج کے برعکس ووٹوں کے کم فرق سے جیتتی ہے تو جیتنے والا کہے گا کہ شریف خاندان کے خلاف سازش عوام نے مسترد کر دی، اور ہارنے والا کہے گا کہ دیکھا، ہم نہ کہتے تھے کہ پاناما کیس کے فیصلے نے شریف خاندان کے انتخابی قلعے میں شگاف ڈال دیا۔ اگر مسلم لیگ نون پچھلے انتخاب کے مقابلے میں اس بار زیادہ لیڈ لیتی ہے تو ہارنے والا کہے گا کہ جب تمام سرکاری وسائل انتخابی مہم میں جھونک دیے جائیں گے تو حزب اختلاف کیسے جیت سکتی ہے، جبکہ جیتنے والا کہے گا کھسیانی بلی کھمبا نوچے۔ جیتنے والا کہے گا کہ عوام کی عدالت نے ہمارے حق میں فیصلہ دے دیا۔ ہارنے والا کہے گا کہ ایک ضمنی انتخاب کی ہار جیت قومی انتخابی رجحان کی نمائندہ تھوڑا ہوتی ہے۔ حلقہ این اے 120 میں کل ملا کے 42 امیدواروں نے انتخاب میں حصہ لیا، آپ شرط لگا لیں کہ ان میں سے 41 انتخابی نتائج کو شفاف نہیں سمجھتے۔ ان میں سے ہر کوئی قائل ہے کہ اگر انتخابات منصفانہ ہوتے تو وہی جیتتا۔ اسے کہتے ہیں کچی عمر کی جمہوریت کا حسن۔
وسط اللہ خان کی بات سے بات، اور اب آپ کی آرا پر مبنی پروگرام آپ کا خط ملا کا وقت ہوا ہے۔ ترتیب و پیشکش ہے عارف وقار کی۔
سامعین کے خطوں سے ترتیب دیا ہوا پروگرام پیش خدمت ہے، آپ کا خط ملا۔ سب سننے والوں کو عارف وقار کا سلام پہنچے،
اور میں ہوں زہا جواد، میرا بھی سلام قبول کیجیے۔ آج آغاز کر رہے ہیں اپنے ملتان کے سامع محمد اسلم آرزو کے مکتوب سے۔
آرزو صاحب ہمارے مستقل سامع ہیں اور لگی لپٹی رکھے بغیر صاف صاف بات کرنے کے عادی ہیں، بلکہ بعض اوقات تو ان کی صاف گوئی اور بے باکی تلخ نوائی کی حدود کو چھونے لگتی ہے۔ بہرحال کیا فرماتے ہیں آج کے تازہ مکتوب میں؟
لکھتے ہیں، سعودیہ کی سربراہی میں نام نہاد 55 اسلامی ملکوں نے جو کارنامہ دکھایا تھا उसका मकसद सवाए ईरान का नाटका बंद करने के और कुछ न था। और सदर ट्रंप भी जो उछलते कूदते वहां जा पहुंचे तो उनका मकसद इस्लामी मुल्कों से हमदर्दी जताना नहीं बल्कि अमरीकी असलाह फरोख्त करना था। इस मौजू पर आपके तजिया निगार ने जो मरासला पेश किया वो 100% हकीकत पर मबनी था। खलीजी ममालिक के सरबराहों को अपनी अय्याशियों से फुर्सत नहीं और आले सऊद का सबसे बड़ा मसला इस वक्त अपनी बादशाहत को बचाना है, खा इसके लिए सारी इस्लामी दुनिया को अमरीका के यहाँ गिरवी रखना पड़े। जरा देखिए अमरीका के एक इशारे पर किस तरह 55 इस्लामी ममालिक का टोला कतर जैसी छोटी सी रियासत की जान को आ गया है। सऊदीया के शाही खानदान और जमीर फरोश खलीजी हुक्मरानों का अंजाम अब सारी दुनिया को नजर आ रहा है। काश इन सरबराहों की आंखें खुल जाएं और ये नवश्ता दीवार को पढ़ सकें।
मोहम्मद असलम आरजू साहब, अगर नवश्ता दीवार बरवक्त पढ़ लिया जाए तो दुनिया कई तबाहियों से बच सकती है, लेकिन तारीख हमें बताती है कि कम नज़र हुक्मरानों और मफाद परस्त लीडरों को बुरे वक्त से पहले कभी अपना अंजाम नज़र नहीं आता
और जिस वक्त उन्हें एहसास होता है पानी सर से गुजर चुका होता है।
बहरहाल हम आरजू साहब के शुक्रगुजार हैं कि वो हमारे तज्जिये और तबसरे इतने गौर से सुनते हैं और हमें अपने रद्द अमल से भी हमेशा आगाह रखते हैं।
तो बढ़ते हैं अगले खत की तरफ। ननकाना साहब से ताहिर बेग लिखते हैं, बीबीसी टेलीविजन से 1950 और 1960 की दहाइयों में एक प्रोग्राम नशर होता था, हैनकॉक्स हाफ आवर। उसकी कुछ किस्तें यूट्यूब पर महफूज हैं, लेकिन तमाम किस्तें सिर्फ बीबीसी लंदन की तहवील में हैं।
जी,
क्या बीबीसी उर्दू सर्विस इस प्रोग्राम को उर्दू में डब करके अपनी टीवी नशरियात में दिखा सकता है? मुझे इस बात का ख्याल यूं आया कि मैंने कल ही इस सिलसिले का प्रोग्राम ब्लड डोनर देखा, जिसमें हीरो खून का अतिया देने जाता है और जब उसे पता चलता है कि उसका खून ए पॉजिटिव के जमरे में आता है तो उसकी गर्दन फख्र से अकड़ जाती है कि उसकी रगों में दुनिया का बेहतरीन खून गर्दिश कर रहा है।
लेकिन बेग साहब, ये बात महज कॉमेडी की हद तक ही बामानी है, क्योंकि खून के ग्रुप्स की दर्जा बंदी आला और अदना की बुनियाद पर तो नहीं होती।
अच्छा अच्छा आरिफ, इससे पहले कि आप मजीद तफसील में जाएं, जरा इस खत की तरफ भी तवज्जो कीजिए जो बिल्कुल इसी मौजू पर है।
अच्छा तो पढ़िए ना।
मसी की बात यह है कि मकतूब निगार ने अपना नाम पता वगैरह कुछ नहीं बताया, बस सवाल इरसाल कर दिया है, लेकिन सवाल दिलचस्प है
तो चलिए हम इन्हें मिस्टर एक्स कह लेते हैं। तो क्या पूछा है मिस्टर एक्स ने?
पूछते हैं कौन से ग्रुप का खून सबसे आम है और कौन सा ग्रुप सबसे नायाब है।
हुजूर, सबसे आम ग्रुप तो ओ पॉजिटिव है और दुनिया की आबादी का 37.5% हिस्सा इसी ग्रुप से ताल्लुक रखता है। दूसरे नंबर पर ए पॉजिटिव है जो कि 35.7% आबादी का ग्रुप है।
और सबसे रेयर?
जी, सबसे रेयर या नायाब हैं बी नेगेटिव और ए बी नेगेटिव। बी नेगेटिव वालों की तादाद दुनिया में सिर्फ 1.5% है और ए बी नेगेटिव वालों की तादाद इससे भी कम, यानी सिर्फ 0.6%।
अच्छा तो आपका ग्रुप कौन सा है आरिफ?
मेरा ग्रुप जनाब काबिले फख्र ए पॉजिटिव है। और आपका?
मेरा ग्रुप मुझे मालूम नहीं।
है, कमाल है, यानी आपको अपना ब्लड ग्रुप ही मालूम नहीं?
कभी सोचा ही नहीं इस बारे में।
तो सोचना चाहिए ना आपको। देखिए, अगर खुदा ना खास्ता कभी अचानक जरूरत पड़ गई तो डॉक्टर क्या करेंगे?
बात तो ठीक है, हर किसी को अपने ब्लड ग्रुप की खबर रखनी चाहिए।
तो चलिए फिर अगले खत की तरफ बढ़ते हैं।
जी हाँ, सचल सरमस कॉलोनी हैदराबाद से अब्दुल सलाम अंसारी लिखते हैं, अगर सरकारी चैनल पर खबरें देखें तो लगता है खबरनामा नहीं सरकारनामा देख रहे हैं। वही वजीरों और मशीरों के बयानात और सरकारी हैंडआउट्स के उर्दू तर्जमे। बीबीसी की खबरें सुनकर असल हालात मालूम होते हैं, इसीलिए मैं पिछले 20 साल से आपका बाकायदा लिस्नर हूँ और कभी भी आपकी खबरें और तबसरे मिस नहीं करता। बस आपसे एक ही शिकायत है कि दिन के 24 घंटों में से आप सिर्फ 1 घंटे के लिए हमसे मुखातिब होते हैं।
लेकिन आप ये तो तस्लीम करते हैं ना कि उस 1 घंटे में हम 24 घंटे की कसर पूरी कर देते हैं और दिन भर के मुल्की और आलमी हालात का नचोड़ अपनी खबरों और तबसरों के जरिए आपकी खिदमत में पेश कर देते हैं। प्रोग्रामों की बेहतरी के लिए आप कोई मशवरा देना चाहें तो हम हमतन गोश हैं और आपके मशवरों का इंतजार रहेगा हमें।
और अब टंडू आदम से एक पुराने लिस्टर का खत जो कि हमारी नशरियात 1984 से बाकायदगी के साथ सुन रहे हैं। सलाम दुआ के बाद बशीर अहमद कुब्र लिखते हैं, जब मैंने बीबीसी की उर्दू सर्विस सुननी शुरू की तो वकार अहमद सैरबीन पेश किया करते थे। उनकी आवाज़ में गहराई और अंदाज में एक ठहराव था, हर लफ्ज़ को नाप तोल के इंतहाई सफाई और वजाहत के साथ अदा करते थे। ان کے پیش کردہ مراسلے بھی بہت متوازن اور غیر جانبدارانہ ہوتے تھے، جن سے کسی طرح کا تعصب نہ جھلکتا تھا۔ انہیں زبان پر مکمل دسترس حاصل تھی، لیکن ان کے تجزیوں اور تبصروں میں اردو صحافت والی جذباتیت نہیں تھی، بلکہ وہ مذہب، رنگ، نسل اور لسانی وابستگی سے ماورا ہو کر بات کرتے تھے۔ اس پختہ کاری کی تھوڑی بہت جھلک مجھے آپ کی آواز اور آپ کے انداز میں دکھائی دیتی ہے۔ براہ کرم یہ بتائیے کہ وقار احمد سے آپ کا کیا رشتہ ہے؟ ہاں جی بتائیے عارف وقار صاحب، آپ سے پوچھ رہے ہیں بشیر صاحب۔
جی میرا ان سے وہی رشتہ ہے جو ایک جہاں دیدہ اور تجربہ کار براڈ کاسٹ جرنلسٹ سے ایک نوآموز نشرکار کا ہو سکتا ہے۔ 1980 کی دہائی میں جب میں نے بی بی سی میں کام شروع کیا تو وقار احمد صاحب نے ایک اچھے اور مہربان استاد کی طرح نشری صحافت کے کچھ بنیادی اصول سمجھائے تھے جو آج تک رہنمائی کر رہے ہیں۔ اور بشیر صاحب، آپ جب ان دنوں پیش کیے جانے والے مواد کا موازنہ آج کل کے مواد سے کرتے ہیں تو ایک بات ذہن میں رکھیے کہ ان دنوں ہمیں تبصروں اور تجزیوں کا تمام تر مواد بنا بنایا انگریزی زبان میں مل جاتا تھا اور ہمارا کام محض اسے ترجمہ کر کے آپ تک پہنچانا تھا۔ بعد میں ٹیکنالوجی کی ترقی سے یہ ممکن ہوا کہ ہم براہ راست پاکستان اور انڈیا کے صحافیوں اور نامہ نگاروں کے خیالات آپ تک پہنچا سکیں۔
سامعین، آپ بھی ہم سے کچھ پوچھنا چاہیں یا ہمیں کچھ بتانا چاہیں تو خط لکھ سکتے ہیں۔ پتہ ہے پی او باکس 3101 اسلام آباد۔ اس کے ساتھ ہی خطوں کی یہ محفل خاتمے کو پہنچی۔
آئندہ اتوار اسی وقت آپ کے خطوط لے کر پھر حاضر خدمت ہو جائیں گے۔ زہا جواد اور عارف وقار کو تب تک کے لیے اجازت دیجیے۔
آپ کا خط ملا۔ ترتیب و پیشکش تھی عارف وقار کی۔ سیربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ برٹش پاکستانی فلم ڈائریکٹر سرمد مسعود کی فلم میری پاک زمین برطانیہ کی طرف سے آسکر کی غیر ملکی فلم کیٹیگری کے لیے منتخب کر لی گئی ہے۔ یہ برطانیہ سے پہلی اردو فلم ہے جو اکیڈمی کے ایوارڈ کے لیے نامزد کی گئی ہے۔ ہماری ساتھی فیفی ہارون نے ہدایت کار سرمد مسعود سے لندن میں ملاقات کی اور فلم کے بارے میں گفتگو کی۔
کبھی نہیں سوچا گاؤں کی گلیوں کے آگے کیا ہے۔
ایک اور گاؤں بس۔
سام مسعود
جی، پورا نام سرمد مسعود۔
پورا نام
سرمد، پہلے سرمد ایک دفعہ کہہ دیں۔
سرمد، سرمد مسعود۔ یہ فلم جو ہے آپ کی مائی پیور لینڈ،
میری پاک زمین،
میری پاک زمین، حال ہی میں ایک دو دن پہلے ہی اناؤنس ہوا ہے کہ یو کے کی آفیشیل انٹری ہے یہ فلم فارن لینگویج کیٹیگری میں آسکرز کے لیے۔
صحیح ہے، میں کھڑا ہو جاؤں؟
ہاں، تو مبارک ہو آپ کو، بہت بڑی بات ہے۔
بہت بہت شکریہ، اور آپ کو بھی مبارک۔ آئی فیل پراؤڈ 100%، میں فیل پراؤڈ کرتا ہوں۔ مجھے پتا ہے پاکستانی سارے پراؤڈ ہیں، پاکستان کا نام یو کے میں ہو رہا ہے۔ میری پیدائش بریڈفورڈ ہے، سارے بریڈفورڈ والے، یارکشائر والے پراؤڈ ہیں، مڈلینڈز از پراؤڈ۔ اب ہم یو کے انٹری بن گئے، پوری یو کے از پراؤڈ۔ تو ہم دونوں کے ساتھ امریکہ انشاءاللہ جائیں گے۔
مطلب میرا خیال بھارت اور پاکستان سے بھی فلمیں اردو میں یا ہندی میں سبمٹ ہوئی ہیں، ہاں، مگر یہ پہلی دفعہ ہے کہ انگلینڈ سے، یو کے سے ایک فلم جا رہی ہے آسکرز میں جو اردو زبان میں ہے۔ ہاں، یہ بڑی ایک فخر کی بات ہے، اور آپ پہلے وہ ڈائریکٹر ہیں جس کی اردو کی فلم جا رہی ہے۔
عجیب سی بات ہے، میں کوشش کر رہا ہوں، یہ میں انجوائے کروں۔ یہ ابھی کون سا وقت ہے؟ مجھے پتا ہے دس از فار ایور۔ 40 سال بعد جو کوئی 2017 کا چیک کرے گا کون سی فلم یو کے سبمیشن ہماری آئے گی، سو دس از اے گڈ تھنگ۔
اور یہ بھی ہو سکتا ہے کہ آپ کی اس فلم کی وجہ سے اور بھی فلمیں آئیں جو شاید اردو میں ہوں یا علاقائی زبانوں میں ہوں یا جو بھی ہو، یا یہ بھی ہو کہ وہ پاکستان کے بارے میں ہوں یا پاکستان کی ایشوز کے بارے میں ہو۔
صحیح، آپ 100% رائٹ ہیں۔ میری عادت یہ تھی فلم بنا کے کہیں چھپ جاؤں، اب مجھے پتہ چل گیا میری ڈیوٹی ہے، میری ذمہ داری ہے، جب میں آگے آؤں یہ فلم کو میں خود ہی آپ کو ٹیکسٹ کر رہا ہوں، ٹویٹ کر رہا ہوں، دیکھو لوگ، اب یہ فلم سنیما میں پہنچی ہے،
لندن میں بھی لگی ہے، لندن میں لگنے، باربیکن میں ہے، اوڈین پینٹن سٹریٹ وغیرہ، تو سینٹرل جگہوں میں ہے۔
ہاں، ہو سکتا ہے کوئی چھوٹا سا بچہ ہے مینچسٹر میں یا لندن میں، اور وہ دیکھے گا یہ پاکستانی لڑکا ہے، برٹش پاکستانی، اس نے فلم بنائی اور سنیما میں لگ رہی ہے۔ جب میں چھوٹا تھا اس طرح کے بندے ہے ہی کوئی نہیں، آئی ہیڈ نو ایسپریشنل فگرز لائک دس۔ اس لیے میں فیل کرتا ہوں ہے میری ڈیوٹی، میری ریسپانسبلٹی، کہ ہم سارے لوگوں کو بتائیں آپ کی فلم ہے، میری اب کوئی نہیں ہے۔
تو ایک طرح یہ بھی ہوتا ہے کہ جب آپ कोई चीज बनाते हैं, क्रिएट भी करते हैं, तो एक वक्त आता है कि वो चीज ऑडियंस की हो गई।
सही है।
आप ये सोच रहे हैं कि पाकिस्तान भी ये फिल्म जाएगी?
100% डिस्कशन हो रहे हैं।
हाँ।
हम सोच रहे हैं किस तरह करें। कहानी मैंने पढ़ी थी 2013 में, उसी वक्त मुझे पता था ये फिल्म पाकिस्तान में बनानी है।
तो कहानी कैसे आपके सामने आई?
गूगल।
अच्छा, गूगल जिंदाबाद।
यस, उसको शुक्र करें।
हाँ।
मैंने गूगल किया था, आई थिंक पुलिस करप्शन पाकिस्तान में।
हाँ।
इस तरह की कहानी।
अच्छा, आपने गूगल किया था पुलिस करप्शन?
हाँ, क्योंकि उस वक्त मैं अमेरिकन वाली फिल्म है कॉपलैंड, व्हिच इज अबाउट पुलिस करप्शन, मैं उसको रीमेक करने लगा था पाकिस्तान में, क्योंकि मैंने सोचा ट्रांसफरेबल है ये थीम ऑफ पुलिस करप्शन अमेरिका।
हाँ, हाँ। तो एक लक की बात होती है।
100% लक।
जो हमारे सामईन हैं जो सुन रहे हैं, शायद वो सब वाकिफ ना हो कहानी से, तो थोड़ी हम कहानी भी बता देते हैं कि ये क्या चीज है।
एक औरत है, उनकी फैमिली है और वो 200 बंदे हैं बाहर जिन्होंने अंदर आना है। उन्होंने क्लेम करना ये मकान और ये जमीन।
वो जमीन उनकी है।
हाँ, लड़कियों की है।
हाँ, ठीक है, उनके खानदान की है।
सही है।
मेरा ख्याल उनके वालिद जो हैं वो जेल में चले गए हैं।
सही है।
इन लड़कियों ने ये जगह जो है वो बचानी है और अपना घर जो है बचाना है।
हम कह रहे हैं फेमिनिस्ट वेस्टर्न है।
फेमिनिस्ट वेस्टर्न सिंध में, पाकिस्तान में।
ओरिजिनली सिंध में कहानी थी, तो उधर होया था, नाजो दरीजो की, उसी पे हमने बेस किया फिल्म।
हाँ।
हमने जान के ये फिल्म सेट किया है तो आपको पता नहीं चले कौन से गांव में है।
हाँ।
क्योंकि मेरे हिसाब से कौन सी ये लैंड के कौन सी लड़ाइयाँ हो रही है।
हाँ।
वो 1947 से पहले हो रही थी, आज हो रही है और कल भी आएंगी।
पाकिस्तान में प्रॉपर्टी के जो केसेस होते हैं वो सालों साल चलते हैं और ये ज्यादातर खानदानों में ही होता है। एक तरफ से वो चचा, एक तरफ से भतीजी। आपने ये कहानी पढ़ी और इंस्टेंटली आपको पता था कि यही कहानी आपने कहनी है?
या अजीब सी बात ये है जो दिल में कुछ होता है और पेट में कुछ होता है। और उस वक्त आपको पता है ये अच्छी कहानी है। मुझे ये एहसास हो रहा था जी इस लड़की ने कैसे किया था। I was amazed by her courage.
मुझे याद है एक सीन आपकी फिल्म में है। अच्छा। जब वो गाड़ी में जा रहे हैं पहली दफा घर पे अटैक करने, जो चचा के जो बेटे या चचा हैं कहते हैं कि टेंशन ना ले, वो लड़कियां क्या कर लेंगी, चप्पल से मार लेंगी।
औरतें ही तो हैं, सिर्फ शोर मचाएंगी और ऐसा लड़ नहीं सकती।
फिल्म देखी और पूरी मुझे वो बता सकते हैं। फेमिनिस्ट वेस्टर्न, आल्सो उसमें ड्रामा है, लव स्टोरी है, थोड़ी सी एक्शन है।
मेरे ख्याल में कल एक रिव्यू पढ़ रही थी जिसने कहा कि इट्स अ वेरी लिरिकल फिल्म।
ठीक है,
वेस्टर्न्स लिरिकल तो नहीं होते जो आमतौर पे बड़े फास्ट मूविंग होते हैं। शुरू में जब आप बताते हैं कि वो बाहर से अटैक हो रहा है, वो लड़कियाँ ऊपर नीचे जा रही हैं और राइफल्स के साथ, मगर उन्होंने पहना हुआ है चूड़ियाँ और कंगन और पायल भी पहनी हुई हैं, तो इन सब चीज़ों की आवाज़, ज्वेलरी की भी आवाज़ आ रही होती है। बड़ा इंटरेस्टिंग सा कॉन्ट्रास्ट एक नज़र आता है।
I think इंशाल्लाह लड़कियाँ ये फिल्म देखेंगी और they can identify with her. This will be a positive thing. हमारे पोस्टर पे देखें, एक लड़की खड़ी है, बंदूक उसने पकड़ी है, दुपट्टा नहीं रखा है, सामने खड़ी हो गया कि आप आ जाओ मैं तैयार हूँ।
हाँ।
I think that is a beautiful thing.
नाजो से मेरे ख्याल आपकी बात हुई थी शायद स्काइप पे।
शुरू से मैंने कहा था पैसे कोई नहीं है।
हाँ।
ये फिल्म आपके बारे बनानी है।
गए थे वहाँ उनके पास?
नहीं, अबू कह रहे थे कराची नहीं जाना है।
अच्छा।
तो स्काइप इंटरनेट गुड ना, तो फोन पे कर सकते हैं। हाँ।
तो मतलब इतनी बड़ी फिल्म आपने बना ली मगर कराची नहीं जाना। कराची में होमसाइड जो है वो आधे
हो गए।
देखिये आप लंदन में भी ये चीजें हो रही है, ठीक है ना।
उस वक्त लोग हमें कह रहे थे इंडिया में बना लें या मोरक्को में बना लें, तो लोगों को पता नहीं चलेगा मगर पाकिस्तान की कहानी है।
जैसे वो माइटी हार्ट जो है एंजेलिना जोली वाली, वो पूरी मुंबई में बनाई गई थी तकरीबन। तो आपने पंजाब में बनाई है?
नॉन स्पेसिफिक है तो आपको पता अच्छा। नहीं होगा हमने किधर बनाई है, क्योंकि ये कहानी सारी तरफ हो रही है। हमने उर्दू में किया क्योंकि इंडिया में चले, यूके में लोगों को समझ आ जाए, पाकिस्तान में भी समझ आ जाए। पर मेरी ड्यूटी है ये नहीं आपको बताने के लिए 100% फैक्ट्स। जी आपको फैक्ट्स चाहिए आप हिस्टोरियन से पूछें। मेरी जिम्मेदारी ये है कि मैं आपको बताऊँ उस दिन उनकी फीलिंग क्या थी, व्हाट वाज द इमोशन। ये मेरी ड्यूटी है। मेरे हिसाब से लफ्ज का इतना नहीं था, इमोशन से कर सकते हैं, बॉडी लैंग्वेज से कर सकते हैं।
आप उर्दू जाहिर है बोलते हैं, आप ये मुझे कह रहे थे कि मुश्किल से बोलते हैं, तो ये बीच में आया जब आप फिल्म बना रहे थे?
नहीं, जब मैं फंस जाता हूँ सोचता हूँ नीयत क्या है, आपकी इंटेंशन क्या है, वो इम्पोर्टेंट होती है।
हाँ।
लफ्ज को हम ठीक कर लेंगे, मेरी टूटी फूटी इस्त्री कर लेंगे।
हाँ।
मतलब इज इम्पोर्टेंट।
तो आपकी फिल्म लिखी किसने?
मैंने खुद ही लिखी है।
खुद ही लिखी है? और उर्दू में कैसे लिखी थी? कुछ मदद तो आई होगी ना?
जरूर। हाँ। एक लड़की थी हमारे सेट पे, उन्होंने टाइप किया था।
अच्छा।
तो जो मैंने इंग्लिश में लिखा था हाउ आर यू, तो वो ऊपर से लिखेंगी आप बताएं आप आज कैसे हैं। मैं उनको कहूंगा ये गलत है, सिर्फ लिखें कैसे हैं। तो उनके साथ पता नहीं कितने घंटे में बैठा था, क्योंकि उनकी आदत है लंबे लंबे सेंटेंस
लिखने। क्योंकि एक होती है जो आप किताबों में उर्दू पढ़ते हैं, एक होती है जिस तरह हम बैठ के बात कर रहे हैं,
सही है।
तो पाकिस्तान में भी इस तरह ही बैठ के लोग बात करते हैं, वो
इस तरह की फिल्में वो नहीं बनाते। मैं इधर से मैं पढ़ के पाकिस्तान गया, तो मेरा इंटेंशन ये था मैं इस तरह की फिल्म बनाऊँ किस तरह उधर बनी नहीं है अभी जी। मैंने आपको बताना मैं किस तरह फील करता हूँ, मैं आपको डायलॉग में नहीं कहूँगा, मैं सिर्फ देखूंगा और मैं रिस्पेक्ट करूंगा हमारे ऑडियंस को, जब उनको पता चल जाएगा।
पाकिस्तानी फिल्में देखते हैं आप?
एक्टर इन लॉ मैंने पिछले दिन देखी थी, नाम ऑल ऑफ अफराद पहले वाली देखी, जामी की मोड़ देखी थी, इधर रीजन स्ट्रीट
तो काफी देख चुके
हैं, दुख्तर देखी थी। हमें अभी पता नहीं हमारी पाकिस्तान की आवाज़ क्या है फिल्म में, अभी लगता है थोड़ी इंडिया की कॉपी कर रहे हैं, अभी हमारी आवाज़ नहीं निकली है आई थिंक। और मैं सिर्फ कोशिश कर रहा हूँ कहने के लिए ये थोड़ी अजीब सी आवाज़ है, ये भी देख लें। मैं गया था, मेरी वाइफ की थी और एक ब्रिटिश पाकिस्तानी कैमरा मैन गए थे यूके से, अदरवाइज सारे पीपल कैमरा के आगे थे, कैमरा के पीछे थे वो पाकिस्तानी थे, और कैमरा के नीचे जमीन पाकिस्तान की थी।
माय प्योर लैंड, तो पाकिस्तान का भी मतलब यही है ना,
इसलिए हमने रखा था।
मेरी पाकिस्तान, बड़ा सोच के आपने रखा है।
इट्स आयरोनिक कि उस पे लड़ाइयां होती है, खून गिर रहा है और हम कह रहे हैं पाक है, बट या हमने जान के ये रखा था मेरी पाक जमीन, क्योंकि मैं अपने अबू से बात करता हूँ, कहता हूँ पाकिस्तान से आपको क्या है, आपकी कनेक्शन क्या है, जमीन से प्यार है, कौन सी चिड़ियां हैं, कौन सी खुशबू है, फीलिंग है, इमोशन है, इमोटिव है ना।
तो आपका भी कनेक्शन बड़ा रहा है पाकिस्तान से, लग रहा है
जब से मैं छोटा हूँ, यू नो
वालिदैन ने आपको ये सिखाया?
अभी तक सिखा रहे हैं, मेरी फैमिली इज वेरी सपोर्टिव। मैं अब 38 साल का हो गया, यूनिवर्सिटी मैंने 2001 में ग्रेजुएट की थी, फर्स्ट क्लास ऑनर्स इन फिल्म, 17 इयर्स के लिए मैं फिल्म मेकिंग कर रहा हूँ। कोई भी वक्त उन्होंने ये नहीं कहा था कोई असली जॉब नहीं करेंगे, फिल्म बना के मैं कोशिश कर रहा हूँ उनको कहने के लिए शुक्रिया।
आपके वालदैन ने जब ये फिल्म देखी उनका क्या रिएक्शन था?
यू नो द फिल्म इज वेरी पर्सनल फॉर मी, क्योंकि हमारे दोस्तों ने पैसे डाले, अपनी फैमिली ने फिल्म में पैसे डाले। फिल्म में कौन सा मकान है वो मेरे नाना बू ने बनाया था, उधर मेरी अम्मी खेलती थी, और मेरे अबू शायर हैं, उन्होंने एक कुछ लिखा था, वो गाना वो ही लफ्ज सना मावी गाती हैं फिल्म में।
अच्छा।
तो इस फिल्म में 100% मेरा पूरा दिल है, मेरा खून है, मेरे आंसू हैं, और मेरी फैमिली का पूरा दिल है। तो जब उन्होंने देखा था, और जब आप देखेंगे पूरी देखेंगे, देयर आर मेनी सीन्स कि इधर रोना आता है।
मैंने आधी फिल्म तो आपकी देखी छोटी स्क्रीन पे, फिर मैंने कहा नहीं जी ये बड़ी स्क्रीन पे देखने वाली फिल्म है।
आपको पता हमारी कम्युनिटी कितनी सपोर्टिव है, जब कोई फोतगी होगी उसी दिन सारे आ जाएंगे, पता नहीं कितनी दूर आपको आना है फिर भी उसी दिन आ जाएंगे। तो अब मैं कह रहा हूँ आपकी जिम्मेदारी है कि आप उठ के जाएंगे ये फिल्म देखने के लिए।
इस फिल्म को फौत नहीं होना चाहिए, इस फिल्म
मैं
को जीना चाहिए।
मेरी जिम्मेदारी नहीं है और आपकी नहीं है, ये कौन से सुन रहे हैं और लोगों को ये नहीं एहसास होता जो उनके हाथ में है ये इतनी ताकत, जो मैं और मेरे दोस्त गए देखने के लिए और कोई दो दोस्त गए, तो सिनेमा वाला कौन सा ओनर है वो कहेगा अच्छा लोग आए हैं नेक्स्ट वीक भी लगाते हैं।
नाज़ो के कैरेक्टर के लिए मेरा ख्याल सुहाई अब्रो है, और वो सुहाई अली अब्रो नहीं है जो पाकिस्तान में एक और एक्टर है। ये मैंने सुना है कि आपकी फिल्म को एक हफ्ता रह गया था फिल्मिंग शुरू होने के लिए और आपके पास इस कैरेक्टर के लिए जो आपकी लीड कैरेक्टर है आपने एक्टर को नहीं ढूंढा था,
सही है।
तो ये कैसे हुआ?
किसी ने तस्वीर भेजी थी, फिर हमने स्काइप ऑडिशन किया था।
अच्छा, स्काइप पे बड़ा आप डिपेंड करते हैं।
तो नेक्स्ट डे हमने उन्हें फ्लाई इन किया था, लोअर पहुंच की थी, हमारा बेस लोअर था। सूनर जब वो अंदर आई थी कमरे में मुझे पता था यही थी, यही लड़की प्ले करेगी पार्ट। Incredibly disciplined. Tanveer Bhai dekhe hain, hamare kaun se father hain is film mein. Aur afsos ye hai ki wo aur Sahai Abar aur Razia Malik ji, Ehsan Murad, Tayyab Afzal, they should be flying the flag for Pakistan. Aur jaldi se Pakistani kaun si cinema unko use kare warna ye bhag jayenge Bollywood ya Hollywood. Humne film banayi thi badi mushkil se Pakistan mein. Hamara motto hai faith, unity and discipline. Discipline dekhe Pakistan mein hai. Kisi ko kya time kaha hai? 1 baje aayenge, 3 baje pahunchenge. It's a shame. Bas ye principles pe return ho jaye.
Pakistan standard time alag cheez hoti hai.
क्यों है? वही बंदा नमाज सही वक्त पढ़ेगा मगर आपको कहेगा मैं 2 बजे आ रहा हूँ 3 बजे पहुंचेगा।
मेरी पाक जमीन फिल्म के डायरेक्टर सरमद मसूद से हमारे साथी फिफी हारून ने बात की। इसी के साथ सैरबीन का वक्त अब ख़त्म होने को है, लेकिन अगर आप ताज़ा तरीन ख़बरों और तजियों पर नज़र रखना चाहें तो हमारी वेबसाइट bbcurdu.com पर आप आ सकते हैं। आज के प्रोग्राम के एडिटर थे असद अली और प्रोड्यूसर थे आदिल शाहज़ेब। यहाँ लंदन में स्टूडियो मैनेजर थे क्रिस कज़ारस और इस्लामाबाद में स्टूडियो मैनेजर थे आमिर सिद्दीक़। जावेद सुमरू को यहाँ इजाज़त दीजिए, लेकिन प्रोग्राम के ख़त्म होने से पहले आप आखिर में सुनिए अहम आलमी ख़बरों का खुलासा जो पेश कर रहे हैं अब्दुल्ला फारूकी।
پاکستان کے سابق وزیر اعظم نواز شریف کے نااہل ہونے کے بعد شہر لاہور کے قومی اسمبلی کے حلقہ 120 میں آج ضمنی انتخابات کے لیے ووٹنگ ہوئی. وہاں پولنگ کا عمل ختم اور گنتی جاری ہے. اب تک چند سرکاری نتائج بھی سامنے آ گئے ہیں. امریکی وزیر خارجہ ریکس ٹیلرسن کا کہنا ہے کہ درست شرائط کی بنیاد پر صدر ڈونلڈ ٹرمپ امریکہ کو ماحولیات کے پیرس معاہدے میں شامل رکھنے کے لیے تیار ہیں. اقوام متحدہ میں امریکی سفیر کا کہنا ہے کہ سلامتی کونسل نے شمالی کوریا کو اس کے جوہری پروگرام سے باز رکھنے کے لیے تمام سفارتی اقدامات کر لیے ہیں اور اب امریکہ متبادل طریقے تلاش کرے گا. عراقی سیکورٹی فورسز نے بی بی سی کو بتایا ہے کہ کئی خودکش بمبار جنوب موصل میں قائم امریکی فوجی اڈے میں داخل ہو گئے ہیں، جن میں سے ایک کو ہلاک کر دیا گیا ہے جبکہ دیگر دو نے اپنے آپ کو دھماکے سے اڑا لیا ہے. یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے تھے.